तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार अगस्त 13, 2023। विषय आत्मा स्वर्णपाठ हितोपदेश। धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ। आत्मालाई जोगाउन चाहने मानिसले कहाँ जान्छ त्यसको ख्याल गर्नुपर्छ। उत्तरदायी पढाइ भजन संग्रह। स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाशमण्डले उहाँका हातबाट बनिएका राम्रा राम्रा कुराहरूका विषयमा भन्दछ। परमप्रभुका शिक्षाहरू अतीत छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ। परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूले खुसी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्। तिनीहरूले जीवनमा उचित मार्ग देखाउँदछन्। परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठिक छन्। परमप्रभुको शिक्षाहरू अपरी सुनभन्दा पनि मूल्यवान छन्। तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मिठा छन्। आशा गर्छु मेरा वचनहरू र विचारहरूले तपाईँको चित्त बुझ्यो होला। परमप्रभु तपाईँ मेरो चट्टान हुनुहुन्छ। तपाईँले मात्र मलाई बचाउनुहुन्छ। पाँच सेरमन बाइबलबाट भजन संग्रह। म यति उदास किन हुनुपर्ने? म किन यति साह्रो विचलित हुने? म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनुहुन्छ। प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करुणा देखाउनुहुन्छ अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिए। समुएल। परमप्रभुले समुएललाई भन्नुहुन्छ, कति दिन सौलको निम्ति दुखित भइरहन्छु? सौललाई मैले इसरायलको राजा पदबाट हटाइसके, तरै पनि त्यसको दुःख मानिरहन्छस्। तसित भएको सिन तेलले बर र बेतलेहेम जा, म तँलाई बेतलेहेमको यिसै नौको मानिस कहाँ पठाउँदैछु। यिसै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुने। समुएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। समुएल बेतलेहेम गए। बेतलेहेमका बुढा प्रधानहरू डरले कामे। तिनीहरूले समुएललाई भेटे र सोधे, के तपाईँ शान्तिपूर्वक आउनुभयो? समुएलले भने, ज्यू, म शान्तिपूर्वक आए। म परमप्रभुलाई बलिदान चढाउन आएको हो। तपाईँहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसिद्ध आउनुहोस्। समुएलले यिसै र तिनका छोराहरूलाई तयार पारे। त्यसपछि समुएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए। जब यिसै र तिनका छोराहरू आइपुगे, समुएलले एलिआबलाई देखे। समुएलले सोचे, निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनुपर्छ। तर परमप्रभुले समुएललाई भन्नुभयो, एलिआब अग्लो र सुन्दर छ, तर यस्तो विचार गर्नु हुँदैन। परमेश्वरले ती चिजहरू हेर्नुहुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ तर परम प्रभुले उसको हृदय हेर्नुहुन्छ। यही आप त्यो ठिक मानिस हुन्न। समूहले ईसैलाई सोधे के तपाईँका छोराहरू यति नै हुन्। ईसैले भने हुन अर्को छोरा छ सबभन्दा कान्छु तर अहिले बेला चढाउँदैछ। समूहले भने उसलाई यहाँ तुरुन्तै लिन पठाऊ। पुन एन्जेलसम्म हामी खान बस्ने छैनौ। ईसैले कान्छो छोरा लिन तुरुन्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो। रातो वर्णको युवक ऊ साँच्चै सुन्दर थियो। परम प्रभुले समूहलाई भन्नुभयो उठेर उसलाई अभिषेक गर। त्यही एउटा हो। समूहले सिंहबाट तेल निकालेर ईसैको कान्छा छोराको शिरमा दाजुहरूका अगाडि खन्याइदिए। परम प्रभुको आत्मा एकदमै शक्तिको साथ दाउमाथि त्यस दिनदेखि उत्रियो। त्यसपछि समूहल रामा घरतिर फर्के। समूहल सौले दाउदलाई गोलियतसँग लड्न गएको देखेका थिए। सौले सेनाका सेनापति अबनेरसँग सोधे, अबनेर त्यस केटोको बाबु चाहेको हुन्। अबनेरले भने, मेरो राजा, शपथ लिएर भन्दैछु मलाई थाहा छैन। राजा सौले भने, त्यसको बाबुको चाहेको रहेछ खोजी गर। जब दाउद गोलियतलाई मारेर फर्के, अबनेरले उसलाई सौल कहाँ लग्यो। दाउदको हातमा अझै पनि त्यस पलिस्तीको टाउको चुन्डी रहेको थियो। सौलले उसलाई सोधे, युवक तिम्रो बाबु को हुन्? दाउदले जवाफ दिए, म तपाईँकै सेवक बेथलेहेमका ईसैको छोरा हो। समूहल दाउदले सौलसँग कुरा गरिसकेपछि जोनाथन र दाउदको बीचमा मित्रमा सुरु भयो। जोनाथनले दाउदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो। सौलले दाउदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। सौलले दाउदलाई आफ्नो बाबुको घर जान दिएन। जोनाथनले दाउदलाई असाध्यै प्रेम गरेको हुनाले उसले दाउदसित एउटा विशेष सन्धि गर्यो। परमप्रभु दाउदसित हुनुहुन्थ्यो अनि परमप्रभुले सौललाई त्याग्नु भएको थियो। यसकारण सौल दाउदसँग भयभीत थिए। सौलले दाउदलाई आफूदेखि पर गर्न चाहेर 1000 सैनिकका सेनापति बनाइदिए। दाउदले आफ्नो सैनिकलाई युद्धमा अगुवाई गरे। परमप्रभु दाउदसित हुनुहुन्थ्यो यसकारण दाउद प्रत्येक कुरामा सफल भए। सौलले बुझे दाउद सफल र योग्य थिए जसको कारण सौल दाउदसित झन ज्यादा भयभीत हुन थाले। समूहल सौलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाउदको हत्या गर्नु भने तर जोनाथनले दाउदलाई एकदमै प्रेम गर्थे। जोनाथनले दाउदलाई होसियार गराए, सावधान बस, सौलले तिमीलाई मार्ने मौका खेज्दैछन्। बिहानै खेतमा गएर लुक्नु, म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै चुको खेतमा उभिने छौ। म पितासँग तिम्रो बारेमा चर्चा गर्छु। त्यसपछि जे थाहा पाउँछु तिमीलाई बताउँछु। जोनाथनले आफ्ना पिता सौलसँग कुरा गरे। जोनाथनले दाउदको राम्रो पक्षको चर्चा गरे। जोनाथनले भने, तपाईँ राजा हुनुहुन्छ, दाउद खालि तपाईँको सेवक मात्र हो। दाउदले तपाईँलाई कुनै रीतिले हानि गरेको छैन। तपाईँले पनि उसको हानि गर्नु हुँदैन। दाउदले सधैँ तपाईँको पक्षमा काम गरे। पलिस्ती गोलियतलाई मार्दा पनि दाउदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इसरायललाई महान विजय दिलाउनुभयो। यो सब देखेर तपाईँ खुसी हुनुभयो। अब दाउदलाई किन मार्न चाहनुहुन्छ? दाउद निर्दोष छ। डबको हत्या गर्ने कुनै कारण नै छैन। सौले जोनाथनको कुरा सुन्यो। सौले शपथ खाए परमप्रभु जीवित रहनु भए डब मारिने छैन। येशु गालिल जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। मर्कुस त्यसपछि येशुले डायरको इलाका छोड्नुभयो अनि साइडन भएर डिकापोलिस इलाका हुँदै गालिल तालतिर जानुभयो। जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बेहोरा र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको पारिदिनुहोस् भनी बिन्ती गरे। येशूले त्यस मानिसलाई बिनबाट उहाँ सन्ते अलग लानुभयो। उहाँले आफ्नो हातका औलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिम्रो छुनुभयो। येशूले आकाशमा हेर्नुभयो अनि उहाँले लामो सास लिनुभयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, इफ्फाता। जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिम्रोको बन्धन फुक्यो अनि ऊ स्पष्ट बोल्ने भयो। येशूले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधैँ नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नुभएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नुभयो, त्यति नै मानिसहरूले भने। मानिसहरू साँच्चै चकित भए। तिनीहरूले भने, येशूले जे पनि गर्नुभएको छ, येशूले बहिरोलाई पनि सुन्न सक्ने अनि लाटोलाई पनि बोल्न सक्ने बनाउनु हुनेछ। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफूलाई चाहिएको चिजहरू प्रति अस्वीकार गर्नुपर्छ। उसलाई प्रदान गरिएको क्रुस उसले स्वीकार गर्ने पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षा गर्छ। यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिन सक्छ? आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यस बेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य आध्यात्मिक भक्ति इसाई धर्मको आत्मा हो। दिव्य मन मानिसको आत्मा हो र मानिसलाई सबै चिजहरूमा प्रभुत्व दिन्छ। मानिसलाई भौतिक आधारबाट सृष्टि गरिएको थिएन, न त आत्माले बनाएको भौतिक नियमहरू पालन गर्न बोलाइयो। उसको प्राण त आध्यात्मिक नियमहरूमा छ, मनको उच्च कानुनमा। आत्मा र परमात्मा एक हुनुहुन्थ्यो, ईश्वर र आत्मा एक हुनुहुन्छ र यो कहिले सीमित दिमाग वा सीमित शरीरमा समावेश हुँदैन। आत्मा शाश्वत दिव्य हो। आत्मा बाहेक अरू केहीले जीवनको विकास गर्न सक्दैन, किनकि आत्मा अरू सबैभन्दा बढी छ। किनकि आत्मा अमर छ, यो मृत्युमा अवस्थित छैन। आत्मा हुनुको लागि आत्मा निराकार हुनुपर्छ, किनकि आत्मा सीमित छैन। आत्माको झुटो भावना गुमाएर मात्र हामी जीवनको अनन्त प्रकटीकरण प्राप्त गर्न सक्छौ जुन अमरता प्रकाशमा ल्याएको छ। आत्मा एक दुष्ट र राम्रो बुद्धि दुवै हो। पदार्थमा निवासी हो भन्ने परिकल्पनाको माध्यमबाट मानव विचारले आत्मा शब्दको अर्थलाई मिसाएको छ। आत्मा शब्दको उचित प्रयोग जहिले पनि ईश्वर शब्दलाई प्रतिस्थापन गरेर प्राप्त गर्न सकिन्छ, जहाँ विशिष्ट अर्थ आवश्यक छ। अन्य अवस्थामा अर्थ शब्द प्रयोग गर्नुहोस् र तपसँग वैज्ञानिक अर्थ हुनेछ। क्रिस्टियन विज्ञानमा प्रयोग गरिएझ आत्मा भनेको आत्मा वा ईश्वरको समानार्थी शब्द हो, तर विज्ञान बाहिर आत्मा भावनासँग समान छ भौतिक संवेदनासँग। स्वर्गको अधिराज्य ईश्वरीय विज्ञानमा सद्भावको शासन अनन्त अनन्त र सर्वशक्तिमान मनको क्षेत्र आत्माको वातावरण जहाँ आत्मा सर्वोच्च छ। जीवन आत्मनिर्भर छ भनेर हामी इन्कार गर्न सक्दैनौ र हामीले आत्माको अनन्त सामञ्जस्यलाई कहिले इन्कार गर्नु हुँदैन, केवल किनभने नश्वर इन्द्रियहरूमा त्यहाँ असहमति देखिन्छ। यो ईश्वरको हाम्रो अज्ञानता हो। ईश्वरीय सिद्धान्त जसले स्पष्ट मतभेद उत्पन्न गर्दछ र उहाँको सही समझले सद्भावलाई पुनः भण्डारण गर्दछ। सत्यले लम्बाइमा हामी सबैलाई आत्माको आनन्दको लागि भावनाको सुख र पीडाको आदान प्रदान गर्न बाध्य पार्छ। प्रश्न: के पाँच शारीरिक इन्द्रियहरूले मानिसको गठन गर्दछ? जवाफ: क्रिस्टियन विज्ञानले कुनै पनि भौतिक भावनाको असम्भवतालाई अमर प्रमाणको साथ कायम राख्छ र यी तथाकथित इन्द्रियहरूलाई नश्वर विश्वासको रूपमा परिभाषित गर्दछ, जसको गवाही मानिस वा उहाँको निर्माताको सत्य हुन सक्दैन। भौतिक इन्द्रियहरूले आध्यात्मिक वास्तविकता र अमरताको कुनै ज्ञान लिन सक्दैनन्। स्नायुहरूमा बिरुवाको फाइबरहरू भन्दा बढी विश्वासले उनीहरूलाई प्रदान गर्ने बाहेक अरू कुनै संवेदना हुँदैन। दिमागमा मात्र सबै संकाय धारणा र बोध हुन्छ। त्यसकारण मानसिक दानहरू संगठन र विघटनको दायामा छैनन्, अन्यथा धेरै कीडेहरूले मानिसलाई अन्वेषण गर्न सक्छन्। यदि मानिसको वास्तविक इन्द्रियलाई चोट पुर्याउन सम्भव छ भने आत्माले तिनीहरूलाई तिनीहरूको पूर्णतामा पुनः उत्पादन गर्न सक्छ, तर तिनीहरू विचलित वा नष्ट हुन सक्दैनन् किनकि तिनीहरू अमर मनमा अवस्थित छन्। वस्तुमा हुन आध्यात्मिक इन्द्रिय भनेको ईश्वरलाई बुझ्ने चेतनशील निरन्तर क्षमता हो। यसले शब्दहरूमा विश्वास भन्दा कामहरूद्वारा विश्वासको श्रेष्ठता देखाउँदछ। यसका विचारहरू नयाँ भाषाहरूमा मात्र व्यक्त हुन्छन् र मानव विचारले बुझ्न सक्ने भाषामा आध्यात्मिक मूलको अनुवादद्वारा व्याख्या गरिन्छ। क्रिस्चियन धर्मको सिद्धान्त र प्रमाण आध्यात्मिक भावनाद्वारा बुझिन्छ। तिनीहरू येशूका प्रदर्शनहरूमा प्रस्तुत गरिएका छन्, जसले देखाउँछ उहाँले बिरामीहरूलाई निको पारेर, खराबीहरू हटाउने र मृत्युलाई नाश गरेर, नाश हुने अन्तिम शत्रु उहाँको पदार्थ र यसका तथाकथित नियमहरूलाई व्यवस्था गरेर, आत्मा र यस्ता गुणहरू सदाका लागि मानिसबाट प्रकट हुन्छन् भन्ने थाहा पाएर गुरुले बिरामीहरूलाई निको पार्नुभयो, अन्धाहरूलाई दृष्टि दिनुभयो, बहिराहरूलाई सुन्नुभयो, लङ्गडाहरूलाई खुट्टा दिनुभयो, यसरी मानव दिमाग र शरीरमा ईश्वरीय मनको वैज्ञानिक कार्य प्रकाशमा ल्याउनुभयो र आत्मा र मोक्षको राम्रो समझ दिनुभयो। जीवनले जीवनलाई देखाउँछ, आत्माको अमरताले मानिसलाई अमर बनाउँछ। यदि ईश्वर जो जीवन हुनुहुन्छ उहाँको प्रतिबिम्बबाट एक क्षणको लागि अलग भएको भए मानिस त्यो क्षणमा त्यहाँ कुनै देवत्व प्रतिबिम्बित हुने थिएन, अहंकार अव्यक्त हुनेछ र बाबा निसन्तान हुनेछ, बाबा छैन। यदि जीवनमा आत्मा र यसको प्रतिनिधि मानिस एक अवधिको लागि एकताबद्ध हुन्छ र त्यसपछि सम्बन्ध विच्छेदको कानूनद्वारा छुट्यायो भने अनिश्चित भविष्यको समयमा र अज्ञात तरिकाले फेरि एकसाथ ल्याइन्छ र यो मानव जातिको सामान्य धार्मिक धारणा हो। हामी अमरताको तर्कसङ्गत प्रमाण बिना छोडिनेछौ। तर यदि मानिसले परमेश्वरलाई प्रतिबिम्बित गर्दछ भने मानिसलाई एक क्षणको लागि पनि परमेश्वरबाट अलग गर्न सकिँदैन। यसरी विज्ञानले मानिसको अस्तित्व अक्षुण्ण रहेको प्रमाणित गर्छ। नश्वर विचारका असंख्य रूपहरू पदार्थको रूपमा प्रकट भएका भौतिक इन्द्रियहरूका लागि आत्माद्वारा निर्मित रूपहरू भन्दा बढी भिन्न वा वास्तविक छैनन्। जुन जीवनलाई स्थायी रूपमा बुझ्दछ भौतिक इन्द्रियहरूको दरलाग्दो गवाहीको बीचमा अव्यवस्थित विज्ञान अझै पनि सिंहासनमा विराजमान अपरिवर्तनीय सामञ्जस्यपूर्ण ईश्वरीय सिद्धान्त जीवन र ब्रह्माण्डले प्रकट गर्दैछ, सदा वर्तमान र अनन्त हुनुको विज्ञानले मानिसलाई पूर्ण रूपमा प्रकट गर्दछ। जस्तै पिता पनि सिद्ध हुनुहुन्छ किनकि आत्मिक मानिसको आत्मा वा मन ईश्वर हो, सबै प्राणीहरूको दिव्य सिद्धान्त हो र किनभने यो वास्तविक मानिस भावनाको सट्टा आत्माद्वारा शासित हुन्छ, आत्माको नियमले हुन्न, पदार्थको तथाकथित नियमहरूद्वारा हुन्न। के तपाईँ परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा दिमागले प्रेम गर्नुहुन्छ? यस आदेशमा धेरै कुराहरू समावेश छन्, यहाँसम्म कि सबै भौतिक संवेदना, स्नेह र आराधनाको समर्पण पनि। यो इसाई धर्मको एल्डोराडो हो। यसले जीवनको विज्ञानलाई समावेश गर्दछ र केवल आत्माको ईश्वरीय नियन्त्रणलाई मान्यता दिन्छ, जसमा आत्मा हाम्रो मालिक हो र भौतिक भावना र मानवको कुनै स्थान हुँदैन। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट। ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।